यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेल बीच मुलुकको वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल। महिला उद्यमीहरूको विकासको लागि आवश्यक जुनसुकै सहयोग गर्ने सरकारको प्रतिबद्धता। त्रिभुवन विश्वविद्यालयले दिँदै आएको समकक्षताको प्रमाणपत्र अब विश्वविद्यालय अनुदान आयोगबाट लिनुपर्ने। अमेरिकाद्वारा इरानको सैन्य क्षमता लक्षित नयाँ हवाई आक्रमण सुरु। र फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुने। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको उक्त भेटमा उहाँहरूबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासको लागि आवश्यक जुनसुकै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले महिला उद्यमीका सम्पूर्ण व्यवधान हटाउन सरकार जुटिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरू हरेक पर्यटकीय स्थलमा प्रवर्धन गर्ने वातावरण मिलाइदिने जानकारी दिनुभयो। छलफलको क्रममा महासंघका प्रतिनिधिले निर्धक्कसँग काम गर्न सक्ने व्यवसाय मैत्री वातावरण, वस्तु तथा सेवालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम, व्यापार मेला, प्रदर्शनी तथा निर्यात प्रवर्धनमा अनिवार्य सहभागिताको माग गर्नुभयो। महासंघले अघि सारेका म उद्यमी ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन गरिएको आग्रहलाई स्वीकार गर्दै प्रधानमन्त्री शाहले सो ब्रान्ड तत्काल बजारमा ल्याउन उत्प्रेरित गर्नुभयो। यसका साथै महासंघको वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्यको माग गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मा एदा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल जापान बीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भयो। आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे उहाँहरूबीच छलफल भएको हो। भेटको क्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नेपाल र जापान बीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। मन्त्री पोखरेलले शिक्षामा गरिएको लगानीको प्रतिफल प्राप्त हुन समय लाग्ने भए तापनि सुधार र परिवर्तनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने भएकाले विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको बताउनुभयो। राजदूत तोरुले सार्वजनिक शिक्षा सुधारको लागि समग्र शिक्षा प्रणालीमा सुशासन स्थापना गर्न दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताको लागि आग्रह गर्नुभएको छ। काठमाडौँ स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गर्नुभएको भेटमा उद्योग मन्त्रीले सन् 2015 सुरु भएको नेपाल ट्रेड प्रिफरेन्स प्रोग्रामको अवधि सन् 2025 डिसेम्बरमा पूरा भएकाले नेपाली उत्पादनलाई सो सुविधा पुनः थप गर्न आग्रह गर्नुभयो। मन्त्री यादवले दुई देश बीच भएको व्यापार तथा लगानी ढाँचा सम्झौता अन्तर्गतको संयन्त्रलाई नियमित संवाद मार्फत सक्रिय बनाई द्विपक्षीय व्यापार र लगानी प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो। नेपालमा नीतिगत तथा कानूनी सुधार मार्फत लगानी मैत्री वातावरण सुदृढ बनाइएको जानकारी दिँदै उहाँले थप अमेरिकी लगानीलाई आकर्षित गर्न सरकार उत्सुक रहेको बताउनुभयो। भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कटले व्यापार सहुलियतको निरन्तरता र लगानी प्रवर्धनमा अमेरिका सकारात्मक रहेको बताउनुभयो। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकोमा 2083 साल साउन 1 गते आयोगले सो गर्ने भएको हो। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले आज सूचना प्रकाशित गर्दै केही नेपाल ऐन संशोधन गर्ने ऐन 2082 दफा 28 बमोजिम, विश्वविद्यालय अनुदान आयोग ऐन 2050 दफा 6 संशोधन भएकाले विक्रमसम्म 2083 को साउन 1 गतेदेखि उक्त कार्य आयोगले गर्ने गरी व्यवस्था भएको जनाएको हो। उक्त कानूनमा भएको नयाँ संशोधन र व्यवस्थासँगै अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगमा सरेको हो। देशमा उत्पादन हुने माछा मध्ये मधेश प्रदेशमा मात्र 60% उत्पादन हुने गरेको छ। मधेशमा माछाको उत्पादन बढाउन विभिन्न निकायहरूले सहयोग गर्न थालेपछि माछाको उत्पादन बढ्न थालेको हो। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
मधेस प्रदेशमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले विभिन्न जिल्लाहरूमा माछा जोन, सुपर जोन जस्ता कार्यक्रमहरू ल्याएपछि माछाको उत्पादन निकै बढेर गएको छ। महोत्तरी जिल्लामा वार्षिक रूपमा 5488 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। भङ्गा नगरपालिकाका एकजना किसानले 18 बिघा क्षेत्रफलमा माछा उत्पादन गरेर 1 करोड आमदानी गर्न सफल भएका छन्। युवा व्यवसायी जितेन्द्र यादव,
अहिले 18 बिघा छ, 700-800 क्विन्टल जति खर्च कटाएर 1 करोड जति अरू व्यवसाय भन्दा राम्रो।
मधेस प्रदेशका 7441 हेक्टर क्षेत्रफलमा वार्षिक रूपमा 49,935 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। माछा उत्पादन बढाउन, बजारीकरण गर्न एवं औद्योगिकरण गर्नका लागि योगदान दिँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धनुषाका कृषि अधिकृत राकेश कुमार यादव,
माछा सुपर जोन धनुषामा र माछा जोन महोत्तरीमा, माछा सुपर जोन हामी माछाको प्रशोधन, त्यसमा माछा जमा गर्नेदेखि लिएर बेच्ने, काट्ने, माछा प्रशोधन गर्ने ट्याङ्कहरू पनि दिएका छौँ। अर्को पानी गुणस्तर जाँच्ने यन्त्र उपकरणहरू, किट बक्सहरू प्याकेजमै दिएका छौँ। सिँचाइ पूर्वाधारहरू, बोर्डिङ नहुने ठाउँमा इनार र जहाँ बोर्डिङ हुने सम्भावना छ त्यहाँ बोर्डिङ, यिनीहरू चाहिँ थियो। र माछा जोन महोत्तरीको हकमा नयाँ माछा पोखरी निर्माण र सिँचाइका कार्यक्रमहरू थियो।
मधेस प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी बारामा मात्र 11,957 मेट्रिक टन माछा उत्पादन भइरहेको छ। माछाको उत्पादन लागत घटाउनको लागि प्रदेश सरकारले माछा उत्पादनमा प्रयोग हुने विद्युतको महसुलमा 50% अनुदान दिने नीति लिएको भन्दै मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर सञ्जय कुमार यादव,
मधेस सरकारले 83-84 माछा फार्मको नाममा जुन विद्युत मिटर हुन्छ त्यसमा जति महसुल हुन्छ त्यस महसुलको 50% अनुदान दिने भनेर हामीले बजेट विनियोजन गरेका छौँ।
माछा उत्पादनलाई 2 गुणाले वृद्धि गर्न सकेको खण्डमा मधेसको अर्थतन्त्रमा ठूलो योगदान दिने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
रिपोर्टपछि बाँकी समाचार। बितेको 3 महिनामा यातायात व्यवस्था कार्यालयले 90,000 थान सवारी चालक अनुमति पत्र वितरण गरेको छ। यसबाट राज्य कोषमा 19,82,00,000 रुपियाँ दाखिला भएको छ। उक्त अवधिमा 2,38,000 लाइसेन्स थापिएकोमा 90,000 सेवाग्राहीलाई प्रदान गरिएको कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। हाल दैनिक 1,000-1,800 सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र प्रदान हुँदै आएको छ। बैतडीमा 5 वर्ष मुनिका बालबालिकाहरूमा कडा कुपोषणको उच्च जोखिम रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बैतडी जिल्लामा जन्मेका 6 महिनादेखि 5 वर्ष मुनिका 113 जना बालबालिकाहरूमा कडा कुपोषण रहेको पाइएको हो। पाखुराको नाप लिँदा 115 मिलिमिटर भन्दा कम भएका बालबालिकाहरूलाई कडा शीघ्र कुपोषणको सूचीमा राख्ने गरिएको छ। धनकुटा जिल्लाको 24 गाउँपालिका राजा रानी स्थित धानखेतको सानो पोखरी बाट बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। हरियालीले ढाकिएको ताल, चिसो मौसम, बोटिङ, साइक्लिङ, फुलबारी र मनोरञ्जनका संरचनाले जो कोहीलाई लोभ्याउने गरेको छ। विराटनगरबाट संवाददाता कुमुद अधिकारीको रिपोर्ट।
धनकुटा जिल्लाको 24 गाउँपालिका 6 बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। धनकुटाको भेटारबाट 19 किलोमिटर उत्तर पूर्व राजा रानीमा रहेको ऐतिहासिक ताल पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य बनेसँगै केही वर्ष अघिसम्म सामान्य ग्रामीण भूभागमा रहेको सो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। हरियालीले ढाकेको विशाल ताल, चिसो मौसम, बोटिङ, साइक्लिङ, फुलबारी र मनोरञ्जन संरचनाले जो कोहीलाई पनि लुभ्याउने गरेको छ। सुनसरी तरहराका गंगा बिसिङ,
म पनि फर्स्ट टाइममा आएको यहाँ, यो रमाइलो ठाउँ राम्रो रहेछ।
ताल घुम्न आउनुभएकी सुधारी कुमारी माझीले तालसम्म आउने बाटोहरू व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो।
यहीँ जाउँ, राम्रो छ भनेर अवलोकन भ्रमणमा गएको। सरसर्ती हेर्दा त राम्रो लाग्यो, समय सिजन अनुसार यसो मौसम पनि राम्रो, बाटो तल बिग्रेको छ, पिच भइदेखि राम्रो हुन्थ्यो।
पहिले महाबारक देवीको पोखरीको नामले चिनिने सो क्षेत्र अहिले 104 रोपनीमा फैलिएको आकर्षण रानी तालको रूपमा रूपान्तरण भएको छ। निजी जग्गामा बनेका संरचनामा सरकारी लगानी गर्न नमिल्ने भएपछि रानीताल संरक्षण समिति गठन गरेर स्थानीयले ताल व्यवस्थापनको कामलाई अघि बढाएका थिए। ताल व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारबाट सहयोग भए ठूलो संख्यामा पर्यटकहरू भित्राउन सकिने तालका सञ्चालक सुकराज सेमजुङको भनाइ छ।
यहाँ धेरै जस्तो व्यक्तिगत जग्गा भएको हुनाले स्थानीय सरकार प्रदेश सरकारहरूले त्यस्तो ठाउँहरूमा हामी लगानी गर्न मिल्दैन भनेर उहाँले भनिराख्नु भएको छ। तर यति मिलेमा वरिपरि हिँड्ने बाटोहरू बनाइदिएदेखि अझै राम्रो हुने थियो।
अहिले ताल क्षेत्रमा पर्यटकहरूको संख्या लगातार बढिरहेको छ। चौबिसै गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले पर्यटकीय स्थलको विकास र त्यसको प्रचार प्रसारमा पालिकाले जोड दिएको बताउनुभयो।
पालिकाले सक्ने सम्मको हामीले गरेका छौँ र नसक्ने कुराहरूले केन्द्रमा प्रदेशमा प्रस्तावको रूपमा हामीले पठाउने कामहरू गरिरहेका छौँ।
सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथर र धनकुट्टा जिल्ला लगायत भारतको दार्जिलिङ, सिक्किम र बिहारबाट समेत गर्मी छल्ना पर्यटकहरू त्यहाँ पुग्ने गरेको स्थानीयहरूको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
रिपोर्ट पछि बाँकी समाचार। सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ, अन्य 7 घाइते भएका छन्। भैरहवाबाट बुटुलतर्फ गइरहेको माइक्रोबस दुर्घटना भएको रूपन्देही प्रहरीले जनाएको छ। दुर्घटनामा माइक्रोबसका सहचालक बुटुल उपमहानगरपालिका 3 सन्दीप बरालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो। दुर्घटनापछि फरार भएका माइक्रोबस चालक रूपन्देहीको तिलोत्तमा नगरपालिका 6 गणेशपुरका 46 छविलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चन्दले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैनिक कारवाही गर्ने चेतावनी दिइरहेको बेला संयुक्त राज्य अमेरिकाले हर्मुज जलमार्ग क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको छ। यससँगै करिब 1 अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार हर्मुज जलमार्ग हुँदै स्वतन्त्र रूपमा आवत जावत गर्ने जहाजलाई जोखिम पार्न प्रयोग भइरहेको इरानी सैन्य संरचना र क्षमतामाथि कारवाही केन्द्रित गरिएको छ। अमेरिकी सेनाले इरानको बन्दरगाहमा लगाइएको 9 सैनिक नाकाबन्दी तोड्न खोजिरहेको खाली तेल ट्याङ्करलाई पनि हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको दावी गरेको छ। इरानी सरकारी सञ्चार माध्यमहरूले खोमेनी तथा बुसिहर लगायत दक्षिणी क्षेत्रहरूमा विस्फोट भएको जनाएका छन्। मध्य पूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरान बीच समझदारी पत्रमा हस्ताक्षर भएको झण्डै 1 दुवै पक्ष पुनः सैन्य भिडन्तमा उत्रिएका हुन्। इरानको रिभोल्युसनरी गार्ड्सले बहराइन स्थित अमेरिकी 5 सैनिक फ्लटीलाई लक्षित गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरान वार्तामा नफर्किए आगामी सातादेखि विद्युत केन्द्र र पुल जस्ता पूर्वाधारमाथि पनि आक्रमण हुन सक्छ चेतावनी दिनुभएको छ। अब खेलकुद। इङ्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 गोलले हराउँदै फाइनलमा यात्रा तय गरेको हो। अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुगेको हो। यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो। यससँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा स्थान पक्का गरेको छ। अब अर्जेन्टिनाले फाइनलमा उपाधिको लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल नेपाली समयअनुसार आइतबार राति 12:45 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेल बीच मुलुकको वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल। महिला उद्यमीहरूको विकासको लागि आवश्यक जुनसुकै सहयोग गर्ने सरकारको प्रतिबद्धता। त्रिभुवन विश्वविद्यालयले दिँदै आएको समकक्षताको प्रमाणपत्र अब विश्वविद्यालय अनुदान आयोगबाट लिनुपर्ने। अमेरिकाद्वारा इरानको सैन्य क्षमता लक्षित नयाँ हवाई आक्रमण शुरू र फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुने। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।